पहिलो पत्रुसमा अनि अध्याय दुईमा अनि त्यो नौ पदलाई अझै हेर्नेछौ। पहिलो पत्रुस दुईको नौ, अनि उत्साहपूर्ण गायनको लागि धन्यवाद छ। हृदयदेखि गाउँदै शब्दहरू विचार गर्दै नयाँ नियमको पुजारी चाहिँ हुन्छ। प्रार्थना गर। फेरि पिता, हामी जुट्दछौँ र तपाईँको आशिषको प्रतीक्षा गर्दछौँ र सहायता माग्छौँ, अनुग्रह माग्छौँ, कृपा माग्छौँ। हामी दुर्बलहरूलाई, हामी कमजोरहरूलाई, खाँचोमा परेकाहरूलाई सहायता गरिदिनुहोस्। तपाईँको छोराछोरीहरूलाई सहायता गरिदिनुहोस्। यो दिउँसोको समय पनि ध्यान दिन तपाईँको वचनलाई अनि तपाईँमा अघि बढ्नलाई अनि गर्नुपर्ने निर्णयहरू गर्नको लागि नम्र हुनलाई हामी सबलाई सहायता गर्नुहोस्। सिकाउन, सिक्न, सुन्न, बुझ्न, लिन सहायता गरिदिनुहोस्। अनि धन्यवाद छ, तपाईँको महिमा होस् भनी प्रार्थना गर्दछौँ प्रभु यीशुको नाममा। पहिलो पत्रुसको अघि अध्ययन गर्दाखेरि चाहिँ हामी चाहिँ परमेश्वरका पुजारीहरू बनाइएका छौँ भनेर अध्ययन गर्यौँ। अनि पुजारीहरूको चाहिँ आत्मिक बलिदानहरू हुन्छन् अनि हामीले चढाउने आत्मिक बलिदानहरूको बारेमा केही हेर्यौँ। अब चाहिँ हामी नौ पदमा अरू कुराहरू पनि हेर्नेछौँ। यहाँ लेखेको छ, तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हो। यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर। कतिजनाले कण्ठ गर्नु भएकोलाई यो पद दिएको थियो, सुन्दर पद छ, यसलाई मनन गरिन एकदम पर्छ। यहाँ पहिला सुरु चाहिँ हाम्रो अझ ओहदा बताइँदैछ, ख्रिस्टमा हामी को हौ भनेर हामीलाई जहिले पनि बताउने गर्नुहुन्छ हाम्रो परमेश्वर पिताले। अनि हामीलाई आफ्नो पुत्रमा को बनाउनु भएको छ भनेर भनेपछि त्यसैले अब यसो गर भन्ने गर्नुहुन्छ ओहदा, अनि त्यसपछि अभ्यास, अनि त्यसैले अझ ओहदामै छौँ। यहाँ लेखेको छ, हामी एउटा चुनिएका वंश हौ। यो शब्द वंश भनेको चाहिँ एउटै पुर्खौली, वंशज, एउटै परिवारको भएको, अनि यो चाहिँ एउटा जाति अथवा एउटा राष्ट्रको रूपमा पनि एउटा साझा पहिचान जनाउने शब्दको रूपमा प्रयोग गरिन्छ। जस्तै हामी नेपालीहरू हौ, हामी एउटै साझा पहिचान छ, त्यस्तै विश्वासीहरूको पनि एउटै साझा पहिचान छ, हामी एउटै वंश हौ। पहिला आदमको वंशका थियौं, अब हामी चाहिँ येशु ख्रिस्टको वंशावलीमा चाहिँ सरेका छौँ। हामीलाई चाहिँ उताबाट काटेर यता जोडिएको छ, अन्धकारबाट उज्यालोमा ल्याइएको छ, मृत्युबाट जीवनमा सारिएको छ हामी वंश। अनि त्यसपछि एउटा चुनिएको वंश भनेको छ शब्द, चुनिएको वंश, चुनिएको भन्ने शब्दको माने चाहिँ छानिएको, रोजिएको भन्ने हो। यही शब्द चाहिँ पत्रुसले एक र दुई पदमा हेऱ्यो भने पनि हामी देख्छौँ। एक र दुई पदमा हेर्नुहोस् त, एक पद येशु ख्रिस्टको प्रेरित पत्रुसबाट, यो कसबाट चिठी आउँदैछ, अनि त्यसपछि कसलाई लेखिँदैछ, पोन्टस, गलातिया, कपडोसिया, एसिया र बिथिनमा तितर बितर भएका कसलाई, परदेशीहरूलाई। त्यो चाहिँ शब्द हामी पछि हेर्नेछौँ प्रभु गीतसम्म बोले। तर अझ अर्को शब्द छ, अनि परदेशीहरू पछि एउटा लाई भन्ने त्यो प्रत्यय छ, एउटा लाई भन्ने शब्द झुन्डिएको छ, अनि अर्कोमा पनि झुन्डिएको छ, तर हाम्रो नेपालीमा यहाँ झुन्डिएको छैन, तर ग्रिकमा छ, दुई पदमा चाहिँ हामी पढ्छौँ। परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशु ख्रिस्टको रगतको छिटकाउका निम्ति चुनिएकाहरू, अनि त्यसपछि लाई हुनुपर्ने त्यहाँ। त्यसैले यो पत्र चाहिँ कसबाट आउँदैछ, पत्रुसबाट आउँदैछ, कसलाई, चुनिएकाहरूलाई, परदेशीहरूलाई। अनि जुन पद भर्खरै पढ्यौं दुई पदमा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुन् भनेर अन्त भएको छ दुई पद. यो पदमा चाहिँ विश्वासीको मुक्तिको तीन पक्षबाट चाहिँ यहाँ बयान गरेको छ. एक दुई तीन. पहिलो ऊ चाहिँ चुनिएको हो. दोस्रो यहाँ चाहिँ भनिएको छ पवित्र गरिएको. तेस्रो ऊ चाहिँ धोइएको, यहाँ चाहिँ छिटकाओ भनेको छ. त्यसैले यहाँ चाहिँ त्रिएक परमेश्वर स्वयं नै एउटा व्यक्ति एउटा पापीलाई बचाउनलाई चाहिँ त्रिएक परमेश्वर नै लाग्नु भएको देख्छौ. कति ठूलो मुक्ति हामीले पाएका छौँ. पिताले चाहिँ चुन्नु भयो, पवित्र आत्माले चाहिँ हामीलाई चाहिँ अलग गर्नुभयो, पवित्र पार्नुभयो. परमेश्वरको पुत्रले चाहिँ यो गर्नको लागि चाहिँ आधार प्रबन्ध गर्नुभयो उहाँको रगतद्वारा. पिता अनि पुत्र अनि पवित्र आत्मा तीन फरक फरक व्यक्तिहरू हुनुहुन्छ, तर एउटै परमेश्वर हुनुहुन्छ. उहाँहरू बराबर हुनुहुन्छ हरेक हिसाबमा. तैपनि पितालाई जहिले पनि पहिलो व्यक्तिको रूपमा चाहिँ प्रस्तुत गरिएको छ. अनि उहाँले चाहिँ पहिलो कार्य गर्नुभएको देखिन्छ, चुन्नु भयो. कहिले अब तुलना गरेपछि हामी देख्छौँ यो त अनन्त अनन्त कालमा अनादिमा संसार उत्पत्ति हुनुभन्दा पहिले उहिले अज्ञात अनन्त कालमा चुन्नु भयो. त्यसपछि उहाँले के चुन्नु उहाँले के चुन्नु भयो भने उहाँले चाहिँ हामीलाई बचाउनलाई चुन्नु भयो. अनि दोस्रो परमेश्वरको पुत्र प्राय उहाँलाई दोस्रो व्यक्तिको रूपमा हुन्छ. यहाँ चाहिँ तेस्रो जस्तो देखिन्छ क्रममा, तर उहाँ दोस्रो व्यक्तिको रूपमा उहाँ चाहिँ परमेश्वरको योजना अनुसार हाम्रो उद्धार किन्नको लागि यो संसारमा आउनुभयो मानिसको रूप धारण गरेर, सिद्ध मानिस. अनि उहाँ हाम्रो पापको लागि मर्नुभयो रगत बगाएर 2000 वर्ष अगाडि. पुत्रले चाहिँ त्यो गरिदिनुभयो, उहाँको रगत उहाँले दाम तिर्नु भएको छ. अनि पवित्र आत्मा आउनुभयो. पवित्र आत्मा तेस्रो व्यक्ति, उहाँले चाहिँ त्यो किनिएको मुक्ति हामीलाई व्यक्तिगत बनाइदिनु भयो. जुन घडी हामीले पश्चाताप गर्यौँ, विश्वास गर्यौँ, पवित्र आत्माले हामीलाई चाहिँ त्यो किनिएको मुक्ति चाहिँ हाम्रो बनाइदिनु भयो, हामीलाई नयाँ जन्म दिनुभयो. अनि धेरै तरिकाले बयान गरेको छ त्यो. यही कुरा चाहिँ एक्चुली तुलना गर्न राम्रो हुन्छ दोस्रो थेसलोनिकी 3:13 दोस्रो थेसलोनिकीको 2:13 कृपया अनलाइन हेर्दा के राख्नुहोस्. दोस्रो थेसलोनिकी 2:13 अनि दोस्रो थेसलोनिकी 2:13 पावलले विश्वासीहरूलाई यसरी लेख्छन्, 13 हेर्नुहोस् त. तर भाइहरू हो, प्रभुका प्रियहरू हो, तिमीहरूका निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ, किनभने आत्माको पवित्रीकरण र सत्यताको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई मुक्तिका निम्ति सुरुदेखि नै के गर्नुभएको छ, चुन्नु भएको छ. अब एउटा कुरो, यो पदमा चाहिँ तपाईँहरूले त्रिएक परमेश्वरलाई छुट्याउनुहोस् त एक्चुली सक्नुहुन्छ. तपाईँहरूले हेर्नुहोस् त राम्रोसँग, पुत्र शब्द त छैन, तर उहाँलाई जनाउने त्यहाँको शब्द छ. पिता उहाँलाई कुन शब्दले जनाएको छ, अब पवित्र आत्मालाई त आत्मा भनेको छ. हेरौँ 13 तर भाइहरू हो, प्रभुका प्रियहरू. यो प्रभु भनेको को हुनुहुन्छ, येशु ख्रीष्ट प्रभु. प्राय उहाँलाई प्रभु भनेर जनाइन्छ नानीको, प्रभु अर्थात् पुत्र, प्रभुका प्रियहरू. तिमीहरूको निम्ति सधैँभरि परमेश्वरलाई धन्यवाद. यहाँ परमेश्वर भन्नाले कसलाई जनाउँछ, पितालाई. सधैँभरि परमेश्वर पितालाई धन्यवाद चढाउन हामीलाई कर लागेको छ, किनभने आत्माको भनेको पवित्र आत्माको केद्वारा पवित्रीकरण. पहिले तिमी के अरे पत्रुसमा पनि त्यही देखेको थियौ, पवित्रीकरण र सत्यताको विश्वासद्वारा परमेश्वरले तिमीहरूलाई चुन्नुभयो. परमेश्वरले भन्नाले कसले, पिता पुत्र पवित्र आत्मा. पिता परमेश्वर पिताले तिमीहरूलाई मुक्तिका निम्ति सुरुदेखि नै चुन्नु भएको छ. त्यसैले यसरी तुलना गर्दाखेरि पनि हामीलाई सहायता हुन्छ बाइबल अध्ययनमा. अब यसको बारेमा हामीले सोच्नुपर्छ. हामी चुनिएको वंश, उहाँले चुन्नु भयो, हामीलाई मुक्तिको निम्ति चुन्नु भयो भन्ने विषय चाहिँ हामीले सोच्नुपर्छ. हामी चुनियो भन्ने विषय चाहिँ सानो विषय होइन, किनभने त्यहाँबाट सुरु भएको छ. पिताले बचाउनलाई चुन्नु भयो, मुक्तिको निम्ति चुन्नु भयो. उहाँले तपाईँलाई चाहिँ, विश्वासीहरूलाई भन्दैछु म, बचाउनलाई चुन्नुभयो ताकि तपाईँ चाहिँ उहाँको निजी सम्पत्ति होस् भनेर, उहाँको हुनको लागि. बाइबलले यो स्पष्ट सिकाएछ, हामीले यहाँ पनि देख्यौँ, अनि एफसी 1:4 पनि छ. तर कुरा हामी सोच्नुपर्छ यहाँ, जब हामीले चाहिँ परमेश्वरले चुन्नु भएको, पिताले चुन्नु भएको, संसार उत्पत्ति हुनुभन्दा पहिले भनेर हामीले जब कुरा गर्छौँ, हामीले के चाहिँ बिर्सनुहुन्न भने, कि परमेश्वरको वचनले यो पनि सिकाउँछ कि मान्छेले पनि त्यहाँ केही गर्नुपर्छ. एक हिसाबले मान्छेले पनि चुन्नुपर्छ. हुन त पहिला चुन्ने चाहिँ परमेश्वर देखिन्छ है, अवश्य नै संसार उत्पत्ति हुँदा अगाडिदेखि नै. तर मान्छेले पनि त्यहाँ चुन्ने काम, त्यसलाई चाहिँ विश्वास, पश्चाताप, यी कुराहरू छन्. त्यसैले परमेश्वरले बोलाउनलाई चाहिँ सबैलाई बोलाउनुहुन्छ. यहाँ तपाईँहरू जसले मुक्ति पाउनु भएको छैन, तपाईँहरूलाई पनि बोलाइरहनु भएको छ, मुक्ति पाउनलाई आओ भनेर. पिताले भन्नुहुन्छ मेरो पुत्र कहाँ आओ, पुत्रले भन्नुहुन्छ म कहाँ आओ, पवित्र आत्माले पनि निम्तो दिइरहनु भएको छ, अनि परमेश्वरको जनहरूले पनि निम्तो दिइरहेको छ. प्रभुको शब्दहरू चाहिँ अति मिठो छ, हे सबै, सुन्नुहोस् त, हे सबै भनेको सबै तपाईँ परिश्रम गर्ने, अथवा त्यसलाई चाहिँ यसरी पनि अनुवाद गर्न सकिन्छ, थाकेकाहरू. परिश्रम भन्नाले थाकेर, जीवनदेखि थाकेकाहरू, पापले थाकेकाहरू, अशान्तिले थाकेकाहरू, कुनै आशा छैन, उद्देश्य छ, रित्तो छ, हे सबै थाकेकाहरू. र त्यसो भनेको छ, र भारीले दबिएकाहरू हो. कहिले तपाईँले आफूलाई भारीले दबिएको व्यक्तिको रूपमा देख्नु भएको थियो? प्रभु येशूले त त्यही भन्नुहुन्छ, तपाईँ पापको भारीको मुनि हुनुहुन्छ, अनि उहाँले भन्नुहुन्छ, हे सबै थाकेकाहरू र पाप र भारीले दबिएकाहरू हो, म कहाँ आओ, निम्तो हो त्यो, म कहाँ आओ, अनि म तिमीलाई विश्राम दिनेछु, आराम दिनेछु, शान्ति दिनेछु, मुक्ति दिनेछु, बचाउनेछु भनेर भन्नुभएको छ. त्यो निम्तो चाहिँ सबैलाई हो, तपाईँलाई हो, अनि सबैजना नै उहाँका आउनुपर्छ मुक्ति पाउने हो भने. अनि परमेश्वरले किन यसरी निम्ति दिनुहुन्छ भने सबैलाई, किनभने सबैले मुक्ति पाओस् भन्ने उहाँ चाहनुहुन्छ. यो कुरा धेरै ठाउँमा सिकाएको छ, जस्तो कि 1 तिमोथी 2:4, सबैले मुक्ति पाउन्, सत्य ज्ञानमा आउन् भन्ने परमेश्वर चाहनुहुन्छ. अनि त्यहाँ 2 पत्रुस 3:9 लेखा छ, कोही पनि नष्ट नहोस् भन्ने उहाँ चाहनुहुन्छ. फेरि त्यसैले सबैले पश्चाताप गरून् भनेर उहाँ पर्खिरहनु भएको छ. ढिलाइ नसम्झ भन्ने छ, उहाँ आउनलाई ढिलो भयो भनेर नसोच, उहाँ चाहिँ पर्खिरहनु भएको छ, कोही पनि नाश नहोस्, यसरी तपाईँ नाश नहोस् भनेर आज पर्खिरहनु भएको छ. तपाईँले चाहिँ पश्चाताप गरेर आउनुपर्छ, आज त्यो निम्तो छ. निम्तो मात्र होइन, उहाँले आज्ञा गर्नुहुन्छ. प्रेरितको 17:30 त लेखा छ, सबै ठाउँमा सबै मानिसहरूलाई पश्चाताप गर्नु भनेर उहाँले आज्ञा नै गर्नुभएको छ. यति प्रेम गर्नुहुन्छ कि उहाँले चाहिँ मुक्ति पाओ भनेर आज्ञा गरिदिनुहुन्छ. तर मान्छेको भाग छ, थुप्रै अरू पद छ. परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, येशु ख्रिस्ट चाहिँ हाम्रो पापहरूको निम्ति मात्र होइन, तर संसारको सबै मानिसहरूको पापहरूको लागि प्रायश्चित हुनुहुन्छ. 1 योहन्ना 2:2, उहाँ चाहिँ संसारको मुक्तिदाता हुनुहुन्छ. 1 योहन्ना 4:14, कोही 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 मात्र होइन, संसारकै मुक्तिदाता उहाँ. अनि मान्छे चाहिँ यो निम्तो सुनेर, उहाँको आज्ञा सुनेर चाहिँ अब मान्छेले गर्नुपर्ने भाग छ. उसले चाहिँ पश्चाताप गर्नुपर्छ, उसले ठुलो मानिरहेको जेजुकै होस् फर्कनुपर्छ त्यसबाट, अनि येशू ख्रीष्टलाई विश्वास गर्नुपर्छ मुक्ति पाउनलाई. मान्छेले रोज्नुपर्छ. त्यसैले प्रश्न उठ्छ अब हामी मान्छेहरूलाई, कुन चाहिँ हो, उहाँले चुनेर मैले मुक्ति पाएको हो कि मैले चुनेर मुक्ति पाएको हो? प्रश्न त्यही उठ्छ। अब के भन्ने तिनीहरूलाई, ईश्वर शास्त्री भन्ने एउटा अप्ठ्यारो शब्द छ थियोलोजियनहरू, उनीहरू चाहिँ शताब्दीदेखि यस विषयमा चाहिँ विवाद गर्दै आएको छ, परमेश्वरले चुनेर मुक्ति पाउने हो कि मान्छेले चुनेर मुक्ति पाउने हो, अनि विवाद गर्दै 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 आएको छ, अहिलेसम्म पनि विवाद गरिरहेको छ, सायद लास्टसम्म विवाद गर्छन् होला। तर यो विवाद गर्ने मुख्य चाहिँ दुईटा समूहमा उनीहरूलाई चाहिँ हामीले विभाजन गर्न सक्छौँ। एउटा समूहमा चाहिँ भएकाहरूलाई चाहिँ क्याल्विनवादहरू भनिन्छ, क्याल्विनवाद। उनीहरूले भन्छ परमेश्वरले रोजेर मान्छेको स्वतन्त्र इच्छा भन्ने हुँदै हुँदैन भन्छ, उनीहरू टक्वा दिन्छन्। अनि यो क्याल्विनवादहरूले चाहिँ खास त्यो समूहलाई, त्यो नाम चाहिँ कहाँबाट आउँछ भने, एकजना फ्रान्समा 1509 सालदेखि 1564 सालको एकजना जोन क्याल्विन भन्ने व्यक्ति थियो, अनि उसले चाहिँ यो सिकायो भन्ने हिसाबले चाहिँ क्याल्विनवादीहरूले चाहिँ आफूलाई त्यसरी हामी क्याल्विनिस्टहरू भन्छन्। तर अर्कोतिर चाहिँ आर्मिनियनवादहरू छन् अर्को समूह, अनि उनीहरूले भन्छ मान्छेको स्वतन्त्र इच्छाले हो, खास त्यहाँ सार्वभौम त्यस्तो परमेश्वरको रोजाई भन्ने त्यहाँ कहाँ हुन्छ र हुँदैन भन्छ उनीहरूले। अनि यो आर्मिनियनवादहरूले आफ्नो नाम चाहिँ नेदरल्यान्ड, अहिले हालको नेदरल्यान्ड, डच ज्याकोबोस आर्मिनियस, ऊ पनि त्यही बेलातिरको हो, अलिकति पछाडि 1560 देखि 1609 को यो व्यक्तिको शिक्षाले चाहिँ उनीहरू हामी चाहिँ आर्मिनियनवाद। अनि उनीहरूको विवाद चाहिँ कहिले टुङ्गिनेवाला छैन। एउटा कथा छ, केही बाइबल अध्ययन गर्ने व्यक्तिहरू चाहिँ त्यहाँ छलफल भइरहेको रहेछ, है परमेश्वरले चुन्नु भयो कि मान्छेले चुन्यो, कसरी यो कसरी हुन्छ है, अनि उनीहरू एकदम छलफल गर्दा गर्दा अलिक तात्न थालेछ, अलिक तातो हुन थालेछ कोठा, बुझ्दै हुनुहुन्छ है, हिटरले होइन नि फेरि है। अनि यहाँसम्म कि यो तनाव यति भएछ कि अब उनीहरू त दुई भाग हुनै पर्यो, एउटा समूह त्यहाँ गएछ, अर्को समूह त्यहाँ गएछ, अनि एकजना व्यक्ति चाहिँ कुन समूहमा जाने नै उसलाई अलमल भएछ, अब यसमा जाउँ कि उसमा जाउँ, अब यो विवादै बुझिरहेको छैन बिचरा उसले। अनि उसले चाहिँ होस् अब त्यही समूहमा जान्छु भन्ने छ, उनीहरू चाहिँ मान्छेको स्वतन्त्र इच्छा हुँदैन, सार्वभौम परमेश्वरको इच्छाले चाहिँ उहाँले जसलाई चुन्नुभयो उनीहरूले मुक्ति पाए, अरू त अब मौकै छैन, त्यसैले त्यो समूहमा गएछ। अनि अरूले भनेछ कसले पठायो तिमीलाई यहाँ, कसले पठायो तिमीलाई यहाँ भनेर भनेपछि अब तातिरहेछ नि त उनीहरूले, त्यस्तै प्रश्न, कसले पठायो तिमीलाई यहाँ, म आफै आएको, मेरो स्वतन्त्र इच्छाले आएको, स्वतन्त्र इच्छा, स्वतन्त्र इच्छा भन्ने त हुँदैन, जाऊ जाऊ तिमी त्यो समूहमा जाऊ भन्ने छ। अनि बिचरा ऊ के गर्नु है, अब जोइन गर्नै पाएन त्यो त्यो समूहमा गएछ। त्यो समूहमा गएपछि एकछिनपछि एकजनाले सोधेछ, अनि तिमी हाम्रो समूहमा आउनलाई चाहिँ के अरे तिमीले कहिले निर्णय गर्यो भनेछ, कहिले निर्णय गरे हाम्रो समूहमा आउनलाई चाहिँ, अलमल बच्चा खास म आफैले निर्णय त गरे होइन, मलाई त पठाएको त्यो समूहले भनेछ। अनि उनीहरू भन्छ तिमी त यहाँ हुनै हुँदैन, तिमी पठाइए गरे, तिम्रो आफ्नै स्वतन्त्र इच्छा छ भनेर विश्वास नगरेसम्म हाम्रो ग्रुपमा आउनु पाउँदैन भनेर भनेछ। अब बुझ्नु भयो है यो विवाद चाहिँ कस्तो खालको विवाद हुन गएछ, मान्छेको यो मान्छेको सोचाइले भए भयो, कुन चाहिँ साँचो हो त, कि परमेश्वरले मलाई मुक्ति पाओस् भनेर आनन्दमय रोज्नु भएको हो कि मसँग स्वतन्त्र इच्छा छ र मेरो आनन्द गन्तव्य चाहिँ मैले निर्णय गर्न सक्छु। यसको जवाफ चाहिँ एकदम सरल छ, वास्तवमा दुईटै साँचो हुन्, किनभने बाइबलले दुईटै सिकाउँछ। अब के म बुझ्छु यो दुईटा कसरी फिट हुन्छ, म बुझ्दिनँ, अनि मैले बुझ्नु पनि पर्दैन, किनभने परमेश्वरले त्यसको खुलस्त कुरा बताउनु भएको छैन। व्यवस्था 29:29 उहाँले रहस्यमा नै राख्नु भएको कुरा हो। अब जहाँसम्म मलाई थाहा छ त्यहाँ उल्लेख छ नि, यदि तपाईँले भेटाउनु भएको छ भने मलाई देखाउनुहोस् त्यो पद, फेरि विवाद सुरु हुने होला. समस्या कहिले आउँछ भने जब हामी चाहिँ ल अब कसरी फिट हुन्छ है, परमेश्वरले रोज्नु भयो तर मैले रोजेको अब कसरी फिट हुन्छ यो है, जब त्यो चाहिँ अनन्तदेखि म त जन्मे पनि थिएन है. अब यस जब चाहिँ हामी चाहिँ अनि त्यो वास्तविक कुराहरू सोच्नुपर्छ नसोच भने होइन, तर यो दुईटा कुरा कसरी फिट हुन्छ भनेर जब सोच्न थाल्नुहुन्छ तब चाहिँ जान्छ. सकिँदैन यो, म चाहिँ सक्दिनँ, तपाईँहरू सक्यो भने भन्नुहोस् मलाई, म त सक्दिनँ. कहिले काहीँ प्रयास गर्न खोज्दाखेरि चाहिँ म चाहिँ भागेछु त्यहाँबाट. म चाहिँ भन्छु म चाहिँ बाइबलमा जे लेखा छ त्यही विश्वास गर्छु, यति भए पुग्यो मलाई. तपाईँ भन्नुलाई नबुझेर त्यो त कस्तो खालको विश्वास, हेर्नु न कैयौँ कुरा छ जो तपाईँ बुझ्नुहुन्न तैपनि विश्वास गर्नुहुन्छ. जस्तो कि परमेश्वरले कसरी शून्यबाट यो विश्व ब्रह्माण्ड यत्रो ठुलो बनाउनु भयो, बुझ्नुहुन्छ? कसरी परमेश्वर तिनजना व्यक्ति भएर एउटै परमेश्वर हुन्छ, बुझ्नुहुन्छ? बताउनुहोस् मलाई. अनि कसरी एउटा यो शैतान चाहिँ एउटा सर्पभित्र छिरेर अनि बोल्यो, बुझ्दिन म. अनि कसरी आदमको पाप सर्दै सर्दै मौका आयो, म बुझ्दिन. कसरी एउटा कन्या गर्भवती भएर बालक जन्मियो त्यो म बुझ्दिन. कसरी मेरा पापहरू प्रभु येशु ख्रिस्टमाथि 2000 वर्ष अगाडि मैले एउटा पनि पाप गरेको थिएन, जन्मेकै थिएन, त्यहाँ राखियो म बुझ्दिन. कसरी ख्रिस्ट अरूहरूको अपराधको लागि मरेर दाम तिर्न सक्नुभयो त्यो पनि म बुझ्दिन. कसरी एउटा नरक जानुपर्ने पापीलाई धर्मी ठहराउन सक्नुहुन्छ परमेश्वरले त्यो त बुझ्दै बुझ्दैन म. अब हेर्नुहोस् है, मान्छेले मान्छेलाई थाहै छैन, उपाय नै छैन कसरी एउटा अधर्मी पापीलाई धर्मी ठहराउने भनेको उपाय थाहा छैन. मान्छेले एउटा अपराधीलाई यतिसम्म चाहिँ गर्न सक्छ ल होस् तिमीलाई क्षमा, त्यति चाहिँ सक्छ हामी मान्छेले. तर ऊ अपराधी उसलाई धर्मी ठहराउन तपाईँ सक्नुहुन्छ कि? मरेकाटै सक्नुहुन्न, सक्नुहुन्न. तर परमेश्वरले सक्नुहुन्छ, गर्नुहुन्छ, गरिरहनु भएको छ, मलाई पनि गर्नुभयो, धर्मी ठहराउनु भयो. त्यसैले एमआर डिहानले लेखेको त्यो पुस्तकबाट त्यहाँ एउटा छ, अनि गाउन पनि सक्थेँ होला मैले, तर गाउनुको सट्टामा पढिदिन्छु नेपालीमा अनुवाद. अनि कुनै पनि शब्दहरू त तपाईँलाई थाहा छ, जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभयो वा ख्रिस्टले किन बचाउनु भयो अयोग्य प्राण मेरो, तर पढ्छु म यो बाइबलमा र विश्वास गर्छु. हो, विश्वास गर्छु, बाइबल पढ्छु र विश्वास गर्छु, गर्नुपर्ने यति हो, यति हो. त्यसैले क्याल्विनवादीहरू गलत छन्. हुन त उसले सही विश्वास गरेको हो कि परमेश्वर सार्वभौम हुनुहुन्छ र सार्वभौम हिसाबले नै चुन्नु भयो, एकदम बाइबलले सिकाएको छ, त्यो विश्वास गर्छ, ठिक हो. तर मान्छेको स्वतन्त्र इच्छा छैन भनेर उनीहरूले भन्नु चाहिँ र मान्छेको कुनै भागै छैन मुक्ति पाउनलाई भन्नु चाहिँ त्यो गलत हो, किनभने बाइबलले अनगिन्ती पदहरूमा बताएको छ कि पापी आउनुपर्छ, जो मौका आउँछ त्यही त भन्ने छ, मौका आऊ, मैले चाहे तर तिमीहरू चाहेनौ, प्रभु येशूले यसरी भन्नु भएको छ. त्यसैले क्याल्विनवादीहरू गलत छन्, तर अर्कोतिर आर्मिनियनवादीहरू पनि गलत छन्. अब हुन त उनीहरूले ठिकै विश्वास गर्छन् कि मान्छेको स्वतन्त्र इच्छा छ अनि उसले रोज्नुपर्छ मुक्ति पाउनलाई, तर परमेश्वरले सार्वभौम इच्छामा नै रोज्नुहुन्छ मुक्ति पाउनलाई भनेर चाहिँ उनीहरूले इन्कार गर्छन्, त्यो गर्न मिल्दैन, बाइबलमा स्पष्ट छ. त्यसैले बाइबलले दुइटै सिकाउँछ, परमेश्वरले आफ्नो सार्वभौम इच्छामा मलाई बचाउन रोज्नु भयो अनि म जिम्मेवार छु, म आफै सुसमाचार सुनेर सुनेपछि विश्वास गर्न र प्रभु येशूलाई लिनलाई. त्यसैले एकातिर परमेश्वरको भाग छ, अर्कोतिर मान्छेको पनि भाग छ. कसरी यी दुईटा भाग फिट हुन्छन् हामी जान्दैनौँ, जान्नु पर्दैन, हामीलाई बताएको छैन. हामीले सिर्फ यो दुइटै कुरा विश्वास गर्नुपर्छ अनि त्यो नै ठिक ठाउँमा हुनुभयो, क्याल्विनवादतिर पनि होइन, आर्मिनियनवादतिर पनि होइन. अब यो दुईटा वादहरूले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू उत्पन्न हुन्छन्. त्यो बादलहरूलाई पछ्यायो भने क्रिस्चियनकै जीवनमा विभिन्न समस्याहरू उत्पन्न हुन्छन्, गम्भीर समस्याहरू। एक दुईवटा मात्र एउटा एकदम कट्टर क्याल्भिनवाद चाहिँ सुसमाचार प्रचार गर्ने काममा कमजोर हुन्छ। किन? उसले भन्छ अब जहिले चाहनुहुन्छ उहाँले बचाइहाल्नुहुन्छ नि, उसले त्यही भन्छ। विलियम क्यारी 2-300 वर्ष अगाडि जब सुसमाचार सुनाउन संसार जानुपर्छ भन्दाखेरि चुप लागेर बस्छ, परमेश्वरले जहिले चाहनुहुन्छ त्यही बेला बचाउनुहुन्छ, त्यसरी भन्यो। तर विलियम क्यारीलाई थाहा थियो जानुपर्छ, प्रभुले भन्नुभएको छ जाओ, साझा संसारमा जाओ। मान्छेको जिम्मेवारीमा कमजोर हुन्छ उनीहरू। अर्कोतिर चाहिँ आरुनियमवादीहरू चाहिँ उनीहरू चाहिँ मुक्ति गुमाउन सकिन्छ भन्ने खालको कमजोरीमा जान्छन् उनीहरू। किनभने मान्छेको रोजायो मान्छे विश्वास गर्न छोड्न सक्छ है, त्यसैले ऊ हराउन सक्छ। अब यो सब मानवीय तर्क र दुइटै चाहिँ मानवीय सोचाइबाट आएको हो। त्यसैले क्याल्भिनवादीलाई हामीले भन्नुपर्छ परमेश्वरले चाहिँ मानिसको माध्यम प्रयोग गरेर बचाउनुहुन्छ। त्यसैले एउटा व्यक्तिले मुक्ति पाउनलाई चाहिँ परमेश्वरले मान्छेहरूलाई सुसमाचार सुनाउन प्रयोग गर्नुहुन्छ, पठाउनुहुन्छ। अनि हामी जान्नै पर्छ हाम्रो जिम्मेवारी हो, त्यो प्रयोग गर्नुहुन्छ, परमेश्वरको भाग छ, हाम्रो भाग छ। आर्मिनियमवादलाई हामीले भन्नुपर्छ साँचो विश्वासी चाहिँ परमेश्वरको सामर्थ्यले अनि विश्वासद्वारा हो, तर परमेश्वरको सामर्थ्यले सुरक्षित छ। एक्चुली हेर्नुहोस् त हाम्रो पहिलो पत्रुस 1:5 एकदम सन्तुलनमा छ बाइबल। बाइबलले जे भन्छ त्यही हामीले पढ्नुपर्छ, लिनुपर्छ। पहिलो पत्रुस 1:5 यहाँ भनेको छ, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले, त्यसपछि के छ शब्द, विश्वासद्वारा सुरक्षित छ। अनन्त सुरक्षाको शिक्षा हो यहाँ। कसरी एउटा विश्वासी कहिले मुक्ति गुमाउँदैन भन्ने सिकाइरहेछ, सुरक्षित छ अरे। तर कसरी? दुईटा भाग छ भनेछ, एकातिर परमेश्वरको शक्तिले भनेछ परमेश्वरको भाग, तर अर्कोतिर विश्वासद्वारा भनेछ। अब सोच्नुहोस् यही पत्रुस जसले लेख्यो प्रभु येशु क्रुसमा जानु अगाडिको अघिल्लो रातमा के भन्नु भने, पत्रुस तिमीले चाहिँ मलाई इन्कार गर्नेछ, तर त्योभन्दा अगाडि के भन्नु भने शैतानले तिमीलाई लिन चाहेको छ, तर मैले तिम्रो लागि के गरेको छु, प्रार्थना गरेको छु। के प्रार्थना गरेको छु? तिम्रो विश्वास नटुटोस् भनेर। अब उहाँले त्यसरी प्रार्थना गर्नुहुन्छ, अब मेरो विश्वास टुट्दैन, प्रभु येशूको सबै प्रार्थना जवाफ आउँछ। त्यसरी यो फेरि बुझ्न कोसिस गर, म त सक्दिनँ, तर यही लेखा छ, मेरो भाग विश्वास गर्नु हो, परमेश्वरको शक्तिले म सुरक्षित छु, प्रभु येशू मेरो लागि प्रार्थना गरिदिनुहुन्छ, म कहिले पनि नाश हुँदैन। अर्को चाहिँ यस्तो पनि हुनसक्छ एउटा विश्वासी ऊ चाहिँ व्यवहारिक रूपमा क्याल्भिनवाद हुन सक्छ, उसले चाहिँ होइन म क्याल्भिनवाद कहाँ, क्याल्भिनको वाद हो र म पनि होइन उपनि म त बाइबल हो, तर ऊ चाहिँ व्यवहारिक रूपमा क्याल्भिनवाद हुनसक्छ। सायद तपाईँ हुनु पनि सक्छ यहाँ, तपाईँले यदि यस्तो भन्नुहुन्छ भने जे हुन्छ हुन्छ, जे हुनु छ हुन्छ, सुन्नु भएको छ त्यस्तो, जे हुनु छ भइहाल्छ नि, क्याल्भिनवाद हो त्यो। त्यसमा चाहिँ के हुन्छ भने त्यो व्यक्ति चाहिँ आफ्नो भाग गर्नलाई कमजोर हुन्छ, जे हुन्छ हुन्छ भनेपछि। अनि त्यसैले तपाईँ अर्कोतिर व्यवहारिक रूपमा एउटा आर्मेनियनवादी पनि हुन सक्नुहुन्छ, तपाईँ चाहिँ अब होइन मान्छेको स्वतन्त्र सार्वभौम परमेश्वर कुरामा तपाईँको ध्यानै छैन, त्यसैले अफिक्री गर्ने एकदम हात्तिने ओहो, अनि दिगदारी लागिरहने ओहो, यस्तो भयो त्यस्तो भयो ओहो, सबै अब मान्छेमा भर पर्छ नि त सबै कुरा। त्यहाँ कुनै सार्वभौम योजना छैन परमेश्वरको, अनि साँच्चै नै सबै कुरा मिलेर परमेश्वरलाई प्रेम गर्न निम्ति भलाइ उत्पन्न गर्छ भन्ने कुरा साँच्चै नै विश्वास चाहिँ गर्नुहुन्न व्यवहारिक रूपमा, थाहा छ, बुझ्दै हुनुहुन्छ, जीवनमा समस्या भयो उसले गर्दा यो चाहिँ आर्मिनियनवादी हो, उसले हेरिरहेछन् कि ऊभन्दा माथि परमेश्वरले चाहिँ हुन दिनुभयो, त्यसरी हेर्नुहुन्छ, परमेश्वरले आफ्नो दिनुभयो एकदम नराम्रो कुरा पनि हुन दिन सक्नुहुन्छ। अनि त्यसले यदि हामीले चाहिँ परमेश्वरको सार्वभौम योजना छ, उहाँको सार्वभौम शक्ति छ, इच्छा छ, त्यो बिर्सनु भएन, अर्कोतिर मेरो जिम्मेवारी छ, मैले भरोसा गर्नुपर्छ, मेरो आफ्नो भाग गर्नुपर्छ। अनि पावलले चाहिँ एकदम सन्तुलनमा यो गरिरहेका थिए। अघि एउटा भाग हेरिहाल्यो, फिलिपी 2:12-13, आफ्नो मुक्तिको काम पूरा गर, डराउँदै र कामदै। एउटा विश्वासीले चाहिँ प्रभुले उसलाई बचाउनु भयो, के को लागि बचाउनु भयो, जेको लागि बचाउनु भयो, त्यसको लागि चाहिँ ऊ खुरन्धार पूरा बल लगाएर हेर्ने मान्छे कोही पनि छैन परमेश्वरको सामु, उसले चाहिँ आफ्नो भाग गर्नुपर्छ। अर्कोतिर ऊ पुरै जानिरहेछ कि म भित्र परमेश्वरले काम गरिरहनु भएको छ, दुइटै छ। अर्को पनि हेरौँ, एउटा कलसी 1 पावलले चाहिँ कलसी 1:28 कलसी 1:28 पावलले लेख्दैछन् कलसीको विश्वासीहरूलाई, अनि उसले आफ्नो सेवकाईको बारेमा कुरा गर्दैछ, प्रभुले उसलाई दिनुभएको यो अनुग्रह, अनि जातिहरूको बीचमा उसलाई प्रेरित, अनि उसले भन्छ 28 हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउनका निम्ति हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दछौ। कसरी गर्नुहुन्छ पावल? 29 यसैका निम्ति म पनि उहाँको प्रभावकारी कार्य अनुसार जसले ममा सामर्थ्य साथ काम गर्छ संघर्ष गर्दै परिश्रम गर्दछु। देख्नुहुन्छ दुईटै भाग, एकातिर परमेश्वर म भित्र काम गरिदिनुहुन्छ, उहाँले दिनुभएको यो सेवा मैले पूरा गर्न सकौँ भनेर चेतावनी दिने सिकाउने सबै विश्वासीलाई चाहिँ सिद्ध रूपमा म प्रस्तुत गर्न चाहन्छु प्रभु येशु ख्रीष्ट कहाँ, त्यो गर्नलाई चाहिँ परमेश्वरले ममा काम गरिदिनुहुन्छ, अनि म चाहिँ केही पनि गरिरहेको छैन, होइन, उहाँले म भित्र काम गरिदिनुहुन्छ, त्यो अनुसार म चाहिँ सङ्घर्ष गर्दै परिश्रम गर्दछु। यो शब्दहरूलाई ध्यान दिनुहोस्, यो सङ्घर्ष भन्ने शब्द चाहिँ यो अङ्ग्रेजीमा चाहिँ एउटा शब्द छ AGONY, एगनी, भनेको एकदम अब यो ती उसले कठोर काम गरिरहेछ, उसलाई पीडा भइरहेछ, एगनीमा छ। अनि अर्कोतिर परिश्रम, यो शब्दको माने चाहिँ उसको परिश्रमले ऊ चाहिँ थकित हुने गरिकन परिश्रम गरिरहेछ, त्यस्तो शब्द छ। तर ऊ होइन कसरी गरिरहेछ? अर्कोतिर म भित्र चाहिँ उहाँको प्रभावकारी कार्य अनुसार परमेश्वरले ममा सामर्थ्यसित काम गरिरहनु भएको छ। त्यसैले दुइटै देख्छ, परमेश्वरको भाग, मान्छेको भाग। त्यसैले अब यो बुझ्दैनौ कसरी परमेश्वरको सामर्थ्य र मेरो विश्वास फिट हुन्छ, फेरि अब बुझ्नु पर्दैन, हामी चाहिँ हाम्रो भाग गर्ने हो, परमेश्वरले उहाँको भाग गर्नुहुन्छ, अनि हामी भरोसा गर्ने, अनि हामी यही शब्दहरू अनुसार सङ्घर्ष र परिश्रम गर्ने, अनि त्यसपछि हामी 1 पत्रुस 2 जाउँ, हामीले चुनिएको वंश भन्ने हेर्यौँ। परमेश्वरले हामीलाई एउटा सम्मको ओहदामा राख्नु भएको छ, त्यो बुझ्न कोसिस गर्दैछौ। अनि यसपछि चाहिँ अर्को छ 1 पत्रुस 2:9, तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, अनि त्यसपछि भनेको छ एउटा पवित्र जाति, पवित्र जाति हो। जाति भन्ने यो शब्द चाहिँ एक जमात भन्ने बुझाउँछ, जो चाहिँ आपसमा आबद्ध छ र सँगै जिइरहेका छ, त्यस्तो खालको जमात, आपसमा सँगै जिरेको आबद्ध, एउटै समुदाय, एउटै स्वभाव, एउटै अथवा वर्गीकरणका व्यक्तिहरूको जमात, एउटै खालको व्यक्तिहरूको जमात। अब एक वचनमा यो प्रयोग हुँदाखेरि चाहिँ सिङ्गलमा चाहिँ यहुदी जातिलाई जनाउन प्रयोग भएको छ धेरैचोटि, बहुवचनमा प्रयोग हुँदाखेरि चाहिँ अन्य जातिहरूलाई जन्माउन प्रयोग भएको छ, हामी बाँचेका अन्य जातिहरूलाई पनि। अनि त्यसैले परमेश्वरले हामीलाई चाहिँ एउटै खालको बनाउनु भएको छ, अघि भने एउटै स्वभाव, ईश्वरीय स्वभाव, नयाँ जन्म, उहाँको सन्तान, अनि हामी सँगै जिउनको लागि बनाउनु भएको छ, सँगै एउटै काम गर्नको लागि, पिताको काम गर्नको लागि। हामी फरक जाति हौ, बेग्लै हौ। पहिला चाहिँ दुईटा मात्र थियो, यहुदी अन्य जाति, यसरी थियो धेरै वर्षसम्म। अब्राहम, इसाक, याकुबबाट जन्मेकाहरू यहुदीहरू, बाह्र कुलका सन्तानहरू। त्योभन्दा बाहिर गैर यहुदीहरूलाई चाहिँ अन्य जातिहरू भन्यो। प्रभु यीशु आउनुभयो, क्रुसमा मर्नुभयो, भौरी उठ्नुभयो, मुक्तिको प्रबन्ध गर्नुभयो। अब विश्वास गर्नेहरूले मुक्ति पाए र उनीहरूलाई चाहिँ अब अर्को समूहमा राखेको छ, उनीहरूलाई परमेश्वरको मण्डली भनेको छ। अनि यो पवित्र जाति हो, अर्को समूह हो, हामी यहुदी होइन, अन्य जाति छौँ। तर यो अन्य जाति मात्र पनि होइन, हामी चाहिँ बचाइएका यहुदी अथवा अन्य जाति, हामी अर्कै जाति हौ। त्यसैले पहिलो कोरिन्थीमा त्यो पाउँछौँ, कसैलाई पनि ठेस नखाऊ, न यहुदीहरूलाई, न ग्रिकहरूलाई, न यो पवित्र जातिलाई जसलाई परमेश्वरको मण्डली भनेको छ। अनि यो शब्द पवित्र जाति भनेर यो विशेषण प्रयोग भएको छ, कस्तो जाति, पवित्र जाति। यो शब्दको माने चाहिँ अलग गरिएको, अलग गरिएको, विशेष कामको लागि अलग गरिएको। त्यसैले पवित्र जाति भन्नाले एउटा जमात हो व्यक्तिहरूको, जो आपसमा आबद्ध छन्, परमेश्वरसित उनीहरू आबद्ध छन्, एक आपसमा आबद्ध छन्, अनि उनीहरू चाहिँ परमेश्वरद्वारा नै कुनै विशेष कामको लागि अलग गरिएका छन्। त्यो त मण्डलीको कुरा गरिरहेको छ। अनि तपाईँहरू जो जो बाहिर हुनुहुन्छ यो जातिबाट, यो पवित्र जातिमा पर्नुहुन्न तपाईँ, आज आउनुहोस्। हामी पनि बाहिर थियौँ, सबै बाहिर थियौँ, हामीलाई परमेश्वरले पवित्र जाति बनाउनु भयो, हामी अपवित्रहरूलाई, अशुद्धहरूलाई बचाउनु भयो, धोइदिनु भयो, अनि हामी चाहिँ उहाँको मण्डली हुन पाएका छौँ। त्यसपछि अर्को ओहदा हाम्रो बताएको छ, एउटा पवित्र जाति र निज प्रजा हौ। यो प्रजा भन्ने शब्द चाहिँ विगतमा अघि भने जस्तै यहुदीहरूलाई, यहुदीहरूलाई प्रयोग हुन्थ्यो है, उतातिर अन्य जातिहरू छन्, तर हामी चाहिँ उहाँको प्रजा है। तर अब चाहिँ मण्डलीलाई प्रयोग भइरहेछ, बाँचेका यहुदीहरू, बाँचेका अन्य जातिहरू, परमेश्वरको निज प्रजा। अब निज भन्ने शब्द पनि छ यहाँ, निज, यो शब्द चाहिँ ग्रिकमा चाहिँ दुईटा शब्दले बनेको छ, एउटा चाहिँ वरिपरि भन्ने शब्द छ, अनि अर्को चाहिँ केही गर्नु भनेको छ, अथवा वरिपरि गर्नु भनेको वरिपरि घेर्नु, नेपाली शब्द त होइन, वरिपरि घेर्नु। जब कसैले वरिपरि घेर्छ, ऊ त्यहाँ वरिपरि घेर्छ भने उसले के गर्दैछ, उसले सुनिश्चित गर्दैछ उसको त्यो आफ्नो कुरालाई, जग्गा होस् अथवा केही घरलाई, उसले आफ्नो बनाउँदैछ, निजीकरण, अर्थात् उसले चाहिँ प्राप्त गर्दैछ, निजी बनाउँदैछ। त्यसैले यहाँ के सिकाइँदैछ भने मण्डली चाहिँ परमेश्वरको घरना हो, उहाँको परिवार हो, नेपालीमा परि भनेको पनि फेरि वरिपरि वरि अनि फेरि परि आउँछ, त्यसै त्यसैबाट आइरहेछ। अनि कसरी यस्तो, यो यस्तो अचम्मको घेराभित्र, यो चाहिँ नयाँ जन्मद्वारा हो। जतिले प्रभु येशूलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, त्यसरी हो हामी भित्र छिरेको, नत्र बाहिर थियौँ। अनि उहाँकै परिवारको भनेपछि उहाँकै वंशजको, पहिला मसँग आदमबाट आएको वंशज थियो, डिएनएहरू के अहिलेसम्म छ साँच्चै, तर यो फेर्नेवाला छु उहाँ, तपाईँले पनि है, यो त जान्छ, यो जान्छ, यसको यो केही समयलाई मात्र हो, तर अब चाहिँ प्रभु येशूको डिएनए भनौँ, प्रभु येशूको वंशजको हामी, कहिले नमर्ने, कहिले नाश्न हुने, खाए पनि हुन्छ नखाए पनि हुन्छ, फुत्तो उड्न पनि सकिन्छ, त्यही त गर्नु भएको छ प्रभुले, त्यो हामीलाई दिएको छ। अनि हामी चाहिँ उहाँकै वंश, अनि तर अनादिदेखि चुनिएको पनि हो हामी, कस्तो अचम्म, अनादिदेखि चुनिएको, पहिला थाहा थिएन म चुनिएको भनेर, कहाँ थाहा हुनु, तर जब मैले विश्वास गरे त्यो ढोका देखे ढोका मने हो कोही मबाट भित्र पसे भने उसले मुक्ति पाउँछ ओहो मैले देखे त्यहाँ क्रुसमा प्रभु येशु मेरो लागि पाप बोकेर मर्नु भएको त्यहाँ भनेछ जो पनि आउन सक्छ अनि म छिरेँ ढोकाबाट भित्र छिरेँ अनि म नयाँ ठाउँभित्र त्यो घेरिएको ठाउँभित्र पुगेँ अनि फर्केर हेर्दाखेरि त ढोकाको पछाडि त लेखा रहेछ तिमी त संसार उत्पत्ति भन्दा अगाडि नै चुनिएको पहिला थाहा थिएन मलाई विश्वास गरेपछि थाहा पाइने हो तपाईँको काम चाहिँ विश्वास गर्नु हो रोज्नु हो भित्र छिर्नु हो अनि अनादिदेखि चुनिएको चुनिएको वंश हो त्यसैले उहाँको नजिक बस्ने आत्मिक बलिदानहरू चढाउने पुजारीहरू भविष्यमा राज्य गर्ने राजकीय पुजारीहरू संसारदेखि अलग जाति हो हामीहरू र परमेश्वरको निम्ति अलग पवित्र जाति हो ख्रिस्टको रगतले एकदम सुरक्षित सुनिश्चित किनिएको निजी गरिएका व्यक्तिहरू हो विश्वासीहरू भनेको त्यही देख्नुहुन्छ तपाईँ ख्रिस्टमा को हुनुहुन्छ विश्वासी हुनुहुन्छ भने यी कुराहरू त तपाईँको हो चुनिएको वंश राजकीय पुजारी पवित्र जाति निज पूजा अब यी सबलाई चाहिँ ओहदाको सत्यताहरू हुन् जुन घडी तपाईँले विश्वास गर्नुभयो जुन घडी साँच्चै नै तपाईँ चाहिँ पश्चाताप गरेर मुक्ति पाउनुभयो त्यही घडी नै यी सब तपाईँको भएको हुन् तर यी सब अब सिक्नु परेछ त्यो ढोकाबाट छिरेको जस्तो सिकेको हो म त चुनिएको रहेछ यस्तो सबै सिक्नु परेछ अब परमेश्वरको वचनबाट ताकि हामी बुझ्न थाल्छौँ मलाई के को लागि बचाउनु भएछ अब मेरो भाग चाहिँ के छ अब यो बचाइएपछि अनि पत्रुसले अब बताउन थाल्छ दस पदमा के अरे नौ पदको आधा भागमा निज प्रजा हौपछि यसैले भन्ने शब्द आउँछ देख्नुभयो तिमीहरूको ओहदा यस्तो छ ख्रिस्टमा योग बनिएका छौ तिमीहरू यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर यहाँ बताएको छ उद्देश्य हाम्रो यहाँ चाहिँ यसैले भनेर त्यहाँ देख्छौ अनि मुख्य कुरा के छ भने यसैले मुख्य शब्द चाहिँ के छ भने प्रकट गर यसैले प्रकट गर मुख्य क्रियापद यही नै हो यसैले ताकि तिमीहरूले प्रकट गर्न सक अक्षरश बुझिरहन्छ तिमीहरू राजकीय पुजारी निजी प्रजा चुनिएको वंश यी सब बनाएका छौ हो ताकि तिमीहरूले प्रकट गर्न सक के प्रकट गर्न सक यहाँ भनेको छ उहाँका सद्गुणहरू सद्गुणहरू प्रजुलको भाइकोमा नै आउँछ नि यो सद्गुणहरू डबल पाउने भयो तपाईँहरूले राम्रो भन्यो किन यो यो भ्याउन सकिँदैन यो शब्दहरू यति धेरै छन् यसमा हेर्नुहोस् विचार अथवा भावना अथवा काममा रहेको कुनै पनि असल गुणलाई सद्गुण भन्ने शब्दले जनाउँछ बहुवचनमा छ यो सद्गुणहरू अर्थात् अनि उहाँका सद्गुणहरू भनेको उहाँका प्रभु येशूका परमेश्वरका श्रेष्ठताहरू सुन्दरताहरू सिद्धताहरू जो चम्किलो छन् प्रभु येशूका त्यो कसले देखाउने रे तपाईँले अनि त्यसैले तपाईँ यो ओहदामा राखिनु भएको छ यो चार चारवटा शब्द अझ कतिवटा शब्द छ सबै ठाउँमा हेऱ्यो भने त्यो देखाउनलाई तपाईँलाई चाहिँ उद्देश्य बनाएको छ यो देखाउने कसरी यो विशेष दुईटा कुरामा यो सद्गुणहरू देखाउने भनेको छ यो यो खण्डमा चाहिँ विशेष दुईटा कुरामा नम्बर एक उहाँको अनुग्रहपूर्ण बोलावट छ त्यहाँ त्यो देखाउनु परेछ दोस्रो हाम्रो सम्पूर्ण मुक्तिको सम्पूर्ण कार्य नै कति भव्य छ त्यो देखाउनु परेछ त्यसरी नम्बर एक उहाँको अनुग्रहपूर्ण बोलावट किनभने यहाँ भनेको छ जसले तिमीहरूलाई बोलाउनु भयो उहाँले हामीलाई मुक्ति पाउनको लागि बोलाउनु भयो उहाँले नबोलाए पनि हुन्थ्यो सार्वभौम परमेश्वर सृष्टिकर्ता नबोलाउँदा पनि हुन्थ्यो तर बोलाउनु भयो यसले देखाउँछ उहाँ कति भला हुनुहुन्छ कति दयालु हुनुहुन्छ, कति प्रेमिलो हुनुहुन्छ, उहाँको कृपा अनुग्रह यहाँ देख्छौँ बोलाउनु भएको। अनि यो हामीले प्रकट गर्नु परेको छ। दोस्रो कुरा, उहाँ हाम्रो मुक्तिको सम्पूर्ण कार्यमा पनि उहाँको कति सद्गुणहरू छन्, कति गुण छ प्रभुको हामीलाई बचाउनु भयो नि त्यो बचाउने कार्यमा। किन यहाँ भनेको छ, जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, बाट भित्र देख्नुभयो, यसले मुक्तिको बयान गरिरहेको छ। बाट भित्र यो चाहिँ ठाउँको बदली भएको छ, शरीरमा त होइन तर आत्मिक रूपमा, शरीरमा पनि हुनेछ एक दिन बदली हुनेछ, हामी अर्कै ठाउँमा जान्छौँ तर अहिले चाहिँ आत्मिक रूपमा भइसक्यो, सरिसक्यो। हराएको अवस्थामा हुँदाखेरि अन्धकारमा थियौँ, पापमा, फोहोरमा, अज्ञानतामा, अन्धोपनामा। परमेश्वरको कुराहरूको लागि एउटै चासो थिएन मलाई, तपाईँलाई थिएन, थियो त्यो अन्धकारमा कहाँ थियो। तर जब तपाईँले मुक्ति पाउनुभयो, तपाईँ कसै अचम्मको ज्योतिमा हुनुहुन्छ, अब सब धार्मिकता छ, सफा छ, बुझ्नुहुन्छ, देख्नुहुन्छ, स्वर्गीय कुराहरू हामी गरिरहेछौँ, यो लिइरहनु भएको छ। अनि यहाँ चाहिँ यो ज्योतिलाई चाहिँ यसरी पनि बयान गरेको छ, यहाँ भनेको छ उहाँको ज्योति, यहाँ चाहिँ आफ्नो ज्योति भनेको छ, उहाँको भनेको उहाँको ज्योति गरे, परमेश्वर स्वयं नै ज्योति हुनुहुन्छ। अहिले भनेको छ परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै पनि अन्धकार छँदै छैन, अर्थात् यहाँ परमेश्वरमा चाहिँ केवल धार्मिकता, प्रेम अनि भलाइ अनि सत्यता, यी कुरा मात्र छन्, धार्मिकता अनि अन्धकार छँदै छैन। उहाँको यो ज्योति चाहिँ यहाँ अर्को शब्दले बयान गरेको छ, अचम्मको छ। हाम्रो ग्रिक शब्द सुन्नेहरूले त्यो शब्द आइसक्यो होला, होइन त, थप मान्छ म अचम्मको मान्छु, अचम्मको ज्योति भनेको छ यहाँ। अनि जसले मुक्ति पाउँछन् तत्कालै उनीहरूले यो अनुभव गर्छन्, अचम्मको अनुभव हुन्छ मुक्ति पाएकै घडी। अनि त्यो अचम्म चाहिँ गुमाउनु हुँदैन तपाईँहरूलाई, जुन भर्खर तपाईँले मुक्ति पाउँदाखेरि अचम्म थियो नि, त्यो अचम्म चाहिँ नगुमाउनुहोस्। सेलाउँदै सेलाउँदै मामुली हल्का ठान्न चाहिँ एकदम त्यो त्यतैतिर लाग्छ, यदि हामी चाहिँ आत्मिक लडाइँ लडिरहेन भने। परमेश्वरसित सम्बन्धित कुराहरूको सवालमा, अनि माने यहाँ के भन्नु, यो अचम्म भन्नाले चाहिँ परमेश्वरसँग सम्बन्धित कुराहरूको सवालमा कुरा गर्दैछ, ती कुराहरू चाहिँ यो हाम्रो मानव समझ भन्दा पर छ, यो हामीले चाहिँ यदि उदेको छ हामीले अनुभव गर्न सक्छौँ, ठ्याक्कै यसलाई राम्ररी बेलबिस्तार लाउन गाह्रै छ। अनि त्यसैले हामीले धेरै भजनमा गाउँछौँ, वर्णन गर्न सक्दिनँ, यस्तो खालको छ भाव, त्यस्तै छ क्रिस्चियन जीवन। अनि त्यसैले मुक्ति पाउनु भनेको चाहिँ हामी एउटा अचम्मको स्थानमा हुनु हो, अहिले नै पनि अनि अनन्तसम्म। अनि चार्ल्स स्पर्जनले चाहिँ त्यहाँ इङ्ल्यान्डमा प्रचार गर्नुहुन्थ्यो, अनि धेरैले सुसमाचार सुन्ने मौका पाए, धेरैले मुक्ति पाए पनि, अनि धेरै सेवा भयो प्रभुको, धेरै महिमा भयो प्रभुको। एउटा व्यक्ति विश्वासयोग्य भइँदाखेरि कति ठुलो महिमा हुन्छ परमेश्वरको। अनि उनले धेरै पटक चाहिँ यसरी प्रार्थना गर्नुहुन्थ्यो सुरुमा, परमेश्वर हामीलाई यहाँ हुनु कति असल छ, त्यही भन्थ्यो उसलाई। अवश्य नै त्यो भवनको कुरा गरे होइन, त्यो परमेश्वरको उपस्थितिमा, त्यो अचम्मको ज्योतिमा, जुन चाहिँ महापुजारी मात्र छिर्न सक्थ्यो हामीले, हेर्नु वर्षको एकचोटि है, अनि हामी चाहिँ उहाँसँग कुरा गर्न सक्छौँ। अनि यसैलाई फेरि अझ अर्को तरिकाले पनि बयान गरेको छ, दस पदमा हेर्नुहोस् त, त्यो अन्धकारलाई चाहिँ तिमीहरू बितेको समयमा प्रजा थिएन, अन्धकारमा थियो, तर अब परमेश्वरको प्रजा हो, तिमीहरू ज्योति, यो अचम्मको ज्योतिमा छौ, तिमीले दया पाएका थिएनौ त्यो अन्धकारमा थियो, तर अब दया पाएका छौ तिमीहरू यो अचम्मको ज्योतिभित्र छौ। होसेको पुस्तकबाट उद्धरण गर्दै पत्रुसले यो लेख्दैछ। त्यसैले यसबाट पनि केही कुरा भन्न सकिन्छ, मुक्ति भनेको यो रहेछ। के हो मुक्ति भनेको? मुक्ति भनेको परमेश्वरको निजी हुनु हो, उहाँको प्रजा हुनु हो, उहाँको थिइन अब म उहाँको हुँ। त्यो भइ भएन तपाईँको जीवनमा, वास्तवमा खालि म त्यो चर्चको मात्र होइन, म उहाँको परमेश्वरको जनहरूमध्ये एकजना, एउटा सम्बन्ध छ, बाहिरी रूपमा एउटा धर्म लिएको मात्र होइन, एउटा चर्चमा जान थाले मात्र होइन, तर परमेश्वरसँगै जोडिएको। के तपाईँ भन्न सक्नुहुन्छ म प्रभुको हुँ? यदि भन्न सक्नुहुन्छ भने निश्चित हुनुहोस् तपाईँलाई कहिले कहिले परमेश्वरले त्याग्नुहुन्न, कहिले, सुरक्षित सधैँ, जेसुकै समस्या आओस्, जत्रोसुकै आओस्, परमेश्वर ले कहिले छोड्नुहुन्न। अनि उहाँले चाहिँ तपाईँभित्र काम गरिरहनु भएको छ, काम गरिरहनु भएको छ, मुक्ति पाएको दिनदेखि काम गरिरहनु भएको छ, अनि तपाईँलाई पुत्र जस्तो बनाउन चाहनुहुन्छ, अनि एक दिन हामी उहाँको महिमामा हुनेछौँ जहाँ हामी हुनुपर्ने हो। हामीले कृपा पाएको छौँ, पहिला पाएको थिएन। यो कृपा भन्ने शब्द, दया भन्ने शब्द एउटै हो, अझ अर्को शब्द छ, कहिले काहीँ त्यो शब्दले पनि मद्दत हुन्छ मलाई चाहिँ बुझ्नलाई, नेपालीमा चाहिँ त्यो शब्द हो, भजन संग्रह 103 छ, त्यो चाहिँ टिठ भन्ने शब्द है, टिठ, तृष्णा भन्ने शब्दबाट आउँछ त्यो हाम्रो नेपालीमा चाहिँ, भनेको तृष्णा गर्नुबाट गर्दै गर्दै त्यो चाहिँ टिठ लाग्नु, टिठ लाग्नु। परमेश्वर चाहिँ पिता हुनुहुन्छ, जसरी बुवाले आफ्नो छोराछोरीहरूप्रति एकदम टिठ लाग्छ, उसलाई उसको बच्चाको कमजोरी देख्दा, ऊ बिरामी छ, एकदम टिठ लाग्छ, त्यस्तै परमेश्वर चाहिँ त्यस्तो हुनुहुन्छ भनेर हामीलाई बताएको छ। अनि एउटा पत्र, धेरै पुरानो पत्र, कति पुरानो भन्नुहुन्छ भने यो एडी 41 को पत्र रहेछ, मैले यसो किताबहरू पढ्दाखेरि त्यहाँ त्यो पत्रमा चाहिँ, अन्य तवरले त यो प्रसिद्ध पत्र होइन है, तर यो शब्द भेट्टाउनलाई हो, यो दया भन्ने शब्द त्यहाँ चाहिँ यसरी लेखाएछ। यसो हेर्दाखेरि अविश्वासी अविश्वासीले चिठी लेखिरहेछ, उसले चाहिँ एउटा मान्छेलाई चिठी लेखेको रहेछ जसलाई चाहिँ एकदम आर्थिक सङ्कट परिरहेछ, पैसाको एकदमै ऊ ऋणमा डुबिरहेछ, अनि उसलाई यो भनिएछ चिठीमा, फलानुसित दिनदिनै अनुरोध गर्न, सायद उसले तिमीलाई दया गर्न सक्छ। त्यही शब्द दया। अब यसरी सोच्नुहोस् तपाईँको ऋण, परमेश्वरप्रति तपाईँको पापको ऋण सोच्नुहोस्, त्यो तपाईँ तिर्न सक्नुहुन्न थियो, दोषी हुनुहुन्थ्यो, तर प्रभु येशु ख्रीष्टले त्यो पुरै ऋण तिर्दिनु भयो। हामीले दिनदिनै उहाँलाई अनुरोध गरेर होइन, वास्तै थिएन हामीलाई, उहाँले नै आफ्नो भलो हृदयबाट यो सोच्नु भयो, अनि उहाँले गर्नुभयो, अनन्तको योजना हो यो। यसलाई कृपा भनिन्छ, उहाँको रगतले चाहिँ अब हामी ऋणमुक्त भएका छौँ, पापको ऋणमुक्त। त्यसैले मुक्ति भनेको के रहेछ? एक त उहाँको हुनु रहेछ, अर्को के रहेछ? मुक्ति भनेको कृपा पाउनु रहेछ, परमेश्वरको दया पाउन। ख्रिस्ट तपाईँको पापहरूको लागि मर्नुभयो, तपाईँको भाग चाहिँ हो, अब लिनुपर्छ, विश्वास गर्नुपर्छ। त्यसैले मुक्ति भनेको परमेश्वरको हुनु हो, मुक्ति भनेको चाहिँ कृपा पाएको हुनु हो, मुक्ति भनेको चाहिँ अन्धकारबाट फुत्त निकालेर चाहिँ उहाँको अचम्मको ज्योतिभित्र स्थानान्तरण गरिनु हो। के तपाईँ त्यो भन्न सक्नुहुन्छ? यो तिन्दै भइसक्यो मलाई, भइसक्यो मलाई, मैले त्यो जान्दछु। तपाईँ कहाँ हुनुहुन्छ? उज्यालोमा कि अन्धकारमा? म टिस्टुङमा हुँदाखेरि तामाङमा बोल्थेँ, अनि मैले धेरै सोरी भन्थेँ, तपाईँ कहाँ हुनुहुन्छ? याल्बामा कि दोब्बामा? याद छ तपाईँलाई? ज्योतिमा कि अन्धकारमा? यदि तपाईँले भन्नुहुन्छ म ज्योतिमा छु, म याल्बामा छु भन्नुहुन्छ भने, अब परमेश्वरले के चाहनुहुन्छ भने, त्यस भए उहाँको त्यो अचम्मको सद्गुणहरू असल गुणहरू अब देखाउनुहोस्। त्यही नै हो, अब देखाउनुहोस्। यो संसारले चाहिँ ख्रिस्टलाई चिन्न खाँचो छ, त्यसैले देखाउनुहोस् उहाँ को हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिदिनु भयो तपाईँको लागि। हाम्रो काम त्यही हो। यो शब्द प्रकट गर्नु भन्ने जुन शब्द छ, अनि यो चाहिँ यहाँ प्रकट गर भनेर अनुवाद गरेछ, ठिकै हो, तर अझ प्रकट गरेका हो भनेर भन्ने त्यसरी छ यहाँ चाहिँ। तिमीहरूलाई चाहिँ, तिमीहरू चाहिँ प्रजा हो, पुजारी हो इत्यादि। अनि यो शब्दको माने, प्रकट गर्नुको माने चाहिँ जताततै घोषणा गर्नु, जताततै भन्नु, व्यापक रूपमा फैलाउनु, यही हो यसको अर्थ। बुझिहाल्नु भयो, सुसमाचार प्रचारको कुरा गर्दैछ। यो चाहिँ हाम्रो ठुलो कामलाई चाहिँ बयान गरिरहेको छ, जताततै घोषणा गर्नु, भन्नु व्यापक रूपमा। अनि यसपछि चाहिँ प्रश्न उठ्छ, कसरी त्यसपछि म उहाँको सद्गुणहरू देखाउन सक्छु। प्रचार गर्नुपर्छ सुसमाचार, तर अरू कुराहरू पनि छ यहाँ, सँगसँगै जाने, सँगसँगै प्रचार चाहिँ गरे, तर यहाँ सँगसँगै भएको कुरा भएन भने चाहिँ बरु प्रचार नगर्नुहोस् भन्छु म, यदि यहाँ यहाँ भएको कुराहरू छैन भने। बरु तपाईँ क्रिस्चियन भन् नभन्नुहोस्, लाज हुन्छ, प्रभु येशूको बदनाम हुन्छ, त्यही भन्नुपर्छ। तर यहाँ 11-12 इत्यादि छ भने चाहिँ प्रचार गर्नुहोस्। अनि त्यसैले पत्रुसले चाहिँ अब चाहिँ बताउन थाल्छ कसरी यो प्रकट गर्ने। एक चाहिँ यात्रीहरूको जीवन जिएर, परदेशी जीवन जिएर, अनि हामी त्यो अध्ययन गर्नेछौँ, त्यो भने के लामो कुरो छ। त्यसपछि आज्ञाकारी अधीनतामा बस्ने जीवन जिएर, जसलाई आदर दिनुपर्छ, गर्ने सरकार होस्, हामीलाई काममा लाउने मान्छे होस्, हाम्रो परिवार होस्, श्रीमान श्रीमती मण्डलीको अधिकारीहरू होस्, अधीनमा बसेर। अनि मुख्य चाहिँ यही छ, मुख्य रूपरेखा चाहिँ, अनि प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। तपाईँहरू विश्वासी जनहरू चुनिएको वंश हुनुहुन्छ, राजकीय पुजारी हुनुहुन्छ, पवित्र जाति हुनुहुन्छ, उहाँको निज प्रजा हुनुहुन्छ, अनि उहाँको अचम्मको ज्योति हामीले प्रकट गरोस् भनेर चाहिँ हामीलाई यसरी अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भएको छ। हामीले दया पाएका छौँ, अनि हामीले काम पाएका छौँ, अनि जसले हामीलाई ती प्रेम गर्नुभयो, अनि त्यो त गर्न त एकदम खुसी हुनुपर्ने होइन, एकदम खुसी हुनुपर्ने, अति नै खुसी हुनुपर्ने यो मौका पाएँ भनेर। त्यसैले बाँकी समय चाहिँ अगुवाई गर्ने कम्युनिटी आइदिनु होला, धन्यवाद छ, प्रभुले सहायता गर्नुभएको छ।
हुन्छ, धेरै धन्यवाद छ प्रविधिको लागि, वचनको लागि। हामीले केही सफलताहरू सिकेका छौँ। मैले चाहिँ यो